यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको 2 दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता। भ्रमणबाट नेपाल र बंगलादेश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको परराष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई। सरकारमा जान नेपाली कांग्रेसलाई हतार नभएको सभापति शेरबहादुर देउवाद्वारा प्रष्ट। महाकाली नदीमा भारत सरकारले एकतर्फी रूपमा बनाउँदै गरेको तटबन्ध निर्माण कार्य रोक्न सरकारले गरिरहेको पहलबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दलको माग। र बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु। राष्ट्रपति विद्यादेवी भण्डारी मित्र राष्ट्र बंगलादेशको 2 दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हा, उप प्रधानमन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गर्नुभयो। विमानस्थलमा राष्ट्रपतिको स्वागतका लागि मन्त्रीगण तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति भण्डारीले बंगलादेशमा रहनुहुँदा बंगलादेशका राष्ट्रपिता बंगबन्धुको जन्म शताब्दी विशेष समारोहमा सम्बोधन गर्नुका साथै बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग भेटवार्ता गर्नुभएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा भ्रमण टोलीमा सहभागी हुनुभएका परराष्ट्र मन्त्री प्रदीप गेवालीले भ्रमण दुई देशबीचको सम्बन्ध विस्तारमा फलदायी भएको बताउनुभयो।
ऊर्जा व्यापारका लागि द्विपक्षीय सहकार्यलाई अघि बढ़ाउने, द्विपक्षीय व्यापारको प्रवर्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बंगलादेशले नेपाललाई सरल एवं सहज ढंगबाट पार्वन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रहरूको विकासका लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने जस्ता विषयहरूमा छलफल भएको छ। सम्मान्य राष्ट्रपतिजीको बंगलादेशको भ्रमण फलदायी रह्यो। यो भ्रमणले नेपाल तथा बंगलादेश बीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन मदत पुगेको छ। सम्मान्य राष्ट्रपतिजीको राजकीय भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध एवं प्रदान गरिएको आतिथ्यको लागि सम्मान्य राष्ट्रपतिजीको तर्फबाट म बंगलादेश सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
राष्ट्रपति भण्डारीको 2 दिने भ्रमणका अवसरमा नेपाल र बंगलादेश बीच पर्यटन, सांस्कृतिक आदान प्रदान, रेलवे लगायतका 4 समझदारी पत्रमा हस्ताक्षर गरिनुका साथै बंगलादेशका राष्ट्रपति एवं प्रधानमन्त्रीसँगको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्री गेवालीले बताउनुभयो।
सम्मान्य राष्ट्रपतिज्यूले बंगबन्धुको जन्म शतवार्षिकी कार्यक्रममा नेपाल बंगलादेश सम्बन्ध एवं बंगबन्धुको जन्म शतवार्षिकी शीर्षकमा मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा उहाँले नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको थियो। साथै उहाँले बंगबन्धुको व्यक्तित्वको बारेमा समेत चर्चा गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपालको सांस्कृतिक टोलीद्वारा नेपाली संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। सम्मान्य राष्ट्रपतिज्यूले बंगलादेशका राष्ट्रपतिसँग ढाकामा हिजो द्विपक्षीय वार्ता गर्नुभएको थियो। सो वार्ताको क्रममा उहाँहरूबीच नेपाल तथा बंगलादेश बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ एवं फलदायी बनाउने सन्दर्भमा द्विपक्षीय हितका सबै पक्षहरूमा छलफल एवं विचारको आदान प्रदान भयो। साथै दुई देश बीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको छ।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहमा भाग लिन हिजो ढाका पुग्नु भएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुला सदरमुकाम भन्दा पारी महाकाली नदीमा भारत सरकारले एकतर्फी रूपमा बनाउँदै गरेको तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद बडुले भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धले नेपालको धेरै भूभाग र गाउँ डुबानमा पर्ने भन्दै नेपाली भूमिको रक्षा गर्न माग गर्नुभयो। सांसद बडुले विगतमा नेपाल र भारतबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने भन्दै अन्तर्राष्ट्रिय कानून विगतको प्राकृतिक सीमा संयुक्त बैठकले गरेका निर्णय विपरीत जानबाट भारतलाई रोक्नुपर्ने बताउनुभयो। उहाँले प्राकृतिक नियम विपरीत खोलाको धार परिवर्तन गरेर नेपालतर्फ फर्कने गरी तटबन्ध निर्माण भइरहेको र यसले नेपालतर्फका विभिन्न गाउँ बस्तीको अस्तित्व नै समाप्त पार्ने अवस्था देखिएकाले भारतले गरिरहेको तटबन्ध निर्माण कार्य रोक्न सरकारले गरिरहेको पहलबारे संसदमा जानकारी गराउन माग समेत गर्नुभयो। बैठकको शून्य समयमा सांसदहरूले कोरोना भाइरस रोकथाममा सरकारको भूमिका लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले कोरोना भाइरस नयाँ रूपमा आएकाले स्वास्थ्य मन्त्रालय नागरिकप्रति गम्भीर बन्नुपर्ने, कोरोनाको कारण देखाउँदै किडनीको डायलसिसमा प्रभाव परेको विषयमा समेत सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले बर्दिया जिल्लाको सीमामा भूमि अतिक्रमण भएको, मध्य पहाड़ी लोकमार्ग निर्माणको कामलाई तीव्रता दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा न्याय परिषद र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष 2076-77 वार्षिक प्रतिवेदन पेश गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले सदन समक्ष दुई प्रतिवेदन पेश गर्नुभएको हो। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन 2077 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही चैत 18 गते बुधबार दिउँसो 1 बजे बस्नेछ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताउनु भएको छ। मोरङको विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै सभापति देउवाले कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने म्याण्डेट दिएकाले सरकारमा जान कांग्रेसलाई हतार नभएको बताउनुभयो। उहाँले अहिले आफ्नो दलको नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको र सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते पनि नगर्ने स्पष्ट गर्नुभयो। सभापति देउवाले सरकार विरूद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने तयारी नगरेको पनि बताउनुभयो। नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थाका बारेमा कानून व्यवसायीसँग परामर्श गरेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उपत्यकामा उपलब्ध नेताहरूले पछिल्लो राजनीतिक अवस्थाका बारेमा कानून व्यवसायीहरूसँग परामर्श गर्नुभएको हो। छलफलमा पछिल्लो राजनीतिक अवस्था, संसद र संविधानको रक्षा गर्ने विषयमा कानून व्यवसायीसँग परामर्श गरेको प्रमुख सचेतक देव गुरूङले जानकारी दिनुभयो। छलफलमा कानून व्यवसायीहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, राम नारायण मिडारी, मुक्ति प्रधान लगायत हुनुहुन्थ्यो। कोरोना भाइरसबाट नेपालमा आज थप 188 जना संक्रमित भएका छन्। आज 4032 नमूना परीक्षण गर्दा थप 188 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप 77 जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म 276,244 जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने 272,097 जना निको भएको र 3,019 जनाको मृत्यु भएको छ। यस्तै हाल 1,128 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोग मुक्त स्थानीय तह कार्यक्रम सञ्चालन गर्ने भएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोग मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न लागेको हो। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डाक्टर अनुज भट्टचनले क्षयरोगलाई नियन्त्रण र निर्मूलीकरण गरी सबै स्थानीय तह क्षयरोग मुक्त गरिने बताउनुभयो। केन्द्रका निर्देशक डाक्टर भट्टचनले गत आर्थिक वर्ष 2076-77 155,371 परीक्षण गर्दा 27,745 क्षयरोगका बिरामीको उपचार गरिएको जानकारी दिनुभयो। केन्द्रका निर्देशक डाक्टर भट्टचनले अब क्षयरोगका बिरामीलाई घरमै औषधि खुवाउने व्यवस्था समेत गरिन लागिएको जानकारी दिनुभयो। स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्र रमण सिंहले सरकारले सञ्चालन गरेको समृद्ध नेपाल र सुखी नेपाली अभियान अन्तर्गत पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहेको बताउनुभयो। प्रत्येक वर्ष मुलुकमा 69,000 नयाँ क्षयरोगी थपिने गरेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकै छिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि। नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले संगठित संस्था र सुरक्षा निकायको पदपूर्तिमा लोकसेवा आयोगको प्रवेशले दरखास्त दिने युवाहरूको संख्या बढ़ेको बताउनु भएको छ। लोकसेवा आयोगका पदाधिकारीको 6 वर्ष कार्यकालको अन्तिम दिन आज आयोगको केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मैनालीले भोलिदेखि लोकसेवा आयोगद्वारा सम्पादन हुने सम्पूर्ण कामहरू रोकिने हुँदा छिटोभन्दा छिटो पदाधिकारी नियुक्त गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष मैनालीले लोकसेवा आयोगको परामर्शलाई बोझको रूपमा लिने र अझै पनि आयोगलाई छलेर अस्थायी करार र ज्यालादारीमा आफ्ना मान्छे नियुक्त गर्ने प्रवृत्तिको अन्त्य हुन नसकेको बताउनुभयो। नेतृत्वले संस्थालाई अपूर्णताबाट माथि उठाउन सक्ने भन्नुहुँदै आफ्नो कार्यकालमा पूरा नभएका कामहरू आगामी नेतृत्वले अघि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले न्यूनतम पारिश्रमिकको समस्या चाँडै समाधान गर्नुपर्ने बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा सचिव बस्यालले न्यूनतम पारिश्रमिकको समस्या लामो समयदेखि टुंग्याउन बाँकी रहेको र यसलाई जतिसक्दो चाँडो समाधान गर्न मन्त्रालयले छलफल गरिरहेको जानकारी दिनुभयो। न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अरियालले देशभर कार्यरत संचारकर्मीको चाँडै वास्तविक तथ्याङ्क पत्ता लगाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन ठोस कदम चालिने बताउनुभयो। सरकारले नागरिकको स्वास्थ्य उपचारलाई सहज र सुलभ बनाउन शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिए पनि कतिपय ग्रामीण भेगका नागरिक भने यसबारे अझैसम्म अनभिज्ञ छन्। बझाङ जिल्लाका केही सेवाग्राहीहरूले स्वास्थ्य बीमा कार्यक्रमले उपचारमा सहज भएको बताइरहँदा कतिपय नागरिक भने यसको बारेमा जानकारी नै नभएको बताउँछन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
नेपाल सरकारले स्वास्थ्य उपचारमा सहज र सुलभ गर्नका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको भए पनि बझाङ जिल्लाका ग्रामीण भेगका बासिन्दाहरूले भने अझै यसबारे जानकारी पाएको देखिँदैन। स्वास्थ्य बीमाको जानकारी नभएको बताउँदै जिल्ला अस्पताल बझाङमा भेटिएका केही सेवाग्राही
बीमा भन्ने लागू हाम्रो गाउँको नभए कि भन्ने चासो छ। हाम्रो गाउँलेको पनि
स्वास्थ्य बीमावाला कोही आएको छैन अहिलेसम्म, नै घरमा आउँछन् नै अस्पतालबाट भेटिँदा छन्। हामीले आफैले गाहकले कहाँ हो भन्यो भने फोन हुनाले खोजी हेर्नु पर्दो छ।
तर स्वास्थ्य बीमा गरेका सेवाग्राहीहरू भने बीमा गर्दा स्वास्थ्य उपचारमा सहज भएको सुनाउँछन्।
धेरै फाइदा टिकट लाग्दै छैन, त्यसैले फाइदा हो।
स्वास्थ्य बिमाले पैसा नभए पनि फ्री उपचार हुन लाग्यो। स्वास्थ्य बिमाले काम हो
हर जग्गा, स्वास्थ्य बिमा अझै निकै हो। अब हामीलाई त बनाइसक्यो, अब नबनायो भने पनि बनाउनै पर्यो।
स्वास्थ्य बिमाको जानकारी दिँदै राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका जिल्ला दर्ता अधिकारी खगेन्द्र भट्ट।
बझाङ जिल्ला सुदूरपश्चिममा चाहिँ 2 नम्बरमा छ बिमी संख्याको आधारमा। हाम्रो 35,100 बिमित संख्या चाहिँ अहिलेसम्म बिमामा चाहिँ आबद्ध भइसकेका छन्। प्रत्येक वडामा चाहिँ 1-1 दर्ता सहयोगीहरू छन्। उनीहरूले घरमा गएर घर दैलो कार्यक्रम गरेर चाहिँ स्वास्थ्य बिमा आबद्ध गराउने गरेका छन्।
बीमा गरेका व्यक्तिहरूलाई अस्पतालले दिने सेवा सुविधा बारे जानकारी दिँदै जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक सुरेश रावलले भने
वार्षिक रूपमा 1,00,000 चाहिँ उपचार निशुल्क पाउँछन्। हाम्रो अस्पतालले दिने जे जति सुविधा छ नि त्यो चाहिँ 1,00,000 भित्रको सीमामा रहेर चाहिँ सेवा प्रदान गरिरहेको छ हामीले।
स्वास्थ्य बिमामा नागरिकहरूको थप सहभागिता बढाउनका लागि वडावडामा राखिएका दर्ता सहयोगीहरूले सक्रिय हुनुपर्ने देखिन्छ भने स्थानीय तहले पनि यसमा जोड़ दिनुपर्ने देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
आत्महत्या नियन्त्रणमा परिवार, विद्यालय, समाज र राज्यले हातेमालो गर्नुपर्नेमा काठमाडौँमा आज आयोजित एक कार्यक्रममा जोड़ दिइएको छ। मनोसामाजिक क्षेत्रमा क्रियाशील CMCS नेपाल नामक संस्थाले आयोजना गरेको कार्यक्रममा विज्ञहरूले आत्महत्या विशेष मानसिक अवस्थाको उपज भएकाले त्यसो हुन नदिनका लागि अभिभावक, शिक्षक, साथीभाइ, आम संचार माध्यम लगायतले समस्या बुझ्ने तथा सचेतना वृद्धिमा भूमिका खेल्नुपर्ने बताउनुभयो। कार्यक्रममा मानसिक रोग विशेषज्ञ डाक्टर रितेश थापाले नेपाल चिकित्सक संघ र प्रेस काउन्सिल नेपालले आत्महत्या सम्बन्धी समाचार लेखन सम्बन्धी निर्देशिका ल्याउने तयारी गरेको जानकारी दिनुभयो। कार्यक्रममा वरिष्ठ मनोसामाजिक चिकित्सक पशुपति महतले आत्महत्या नियन्त्रणका लागि आफन्तहरूसँगको सम्बन्ध मजबूत बनाउनका साथै समस्या पहिचान गरेर जीवन बचाउनु पर्नेमा जोड़ दिनुभयो। दाङमा स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 22 जना विद्यार्थी घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका 15 सरैया डाँडा चोकमा बसको ब्रेक फेल भएर दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका 16 निवासी 19 वर्षीय सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते भएका 22 विद्यार्थी मध्ये 5 जनालाई थप उपचारका लागि कोहलपुर स्थित शिक्षण अस्पताल पठाइएको र अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। झापाको बारदशी गाउँपालिका 7 स्थित डागीबारी नजिकै पानी बोक्ने ट्याङ्करले स्कूटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ट्याङ्करले स्कूटरलाई ठक्कर दिँदा बारदशी गाउँपालिका 7 निवासी 33 वर्षीय कमला राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पर्वतको महाशिला गाउँपालिकामा एक घर एक टनल कार्यक्रम शुरू भएपछि घर घरै तरकारी उत्पादन हुन थालेको छ। पहिले बजारबाट तरकारी किनेर खाने त्यहाँका बासिन्दा अहिले घरमै उत्पादित तरकारी बिक्री गरी आर्थिक उपार्जन समेत गर्न थालेका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
महाशिला गाउँपालिका 5 लुङखुका हिमलाल अधिकारीको किराना र तरकारी पसल छ। एक वर्ष अगाडि बजारको तरकारी ल्याएर उहाँले बिक्री गर्दै आउनु भएको थियो। गाउँपालिकाले एक घर एक टनल कार्यक्रम सञ्चालन गरेपछि उहाँले 2 टनेल पाउनुभयो। त्यही टनेलमा तरकारी खेती गरेपछि अधिकारीले आफ्नै बारीमा तरकारी फलाएर आमदानी लिन थाल्नु भएको हो।
पहिला हामीले बाहिरबाट तरकारीहरू किनेर खानु पर्थ्यो, अहिले गाउँमै उत्पादन छ। बन्द काउली टमाटरहरू उत्पादन गरिराखेका छु।
अधिकारी जस्तै महाशिला 4 पाखा पानीकी अनिता पौडेल शर्माले पनि टनेलमा तरकारी खेती गर्नुहुन्छ। अनितालाई आत्मसन्तुष्टिसँगै खर्च चलाउन सहज भएको छ।
फलामको टनेल एउटा बाँसको टनेल बनाछौँ, अब प्लास्टिक राखेर त्यसमा सिमी बोडीहरू काँक्राहरू लगाछौँ। घर खाने पुगिकन आफूलाई खर्च पनि पुगेछ।
महाशिला गाउँपालिकाको तेस्रो गाउँसभाले तरकारी खेती विस्तार गर्न एक घर एक टनेल कार्यक्रम शुरू गरेपछि अधिकारी र शर्मा जस्ता 950 जना कृषकहरूले अहिले घर घरै तरकारी फलाउन थालेका छन्। कृषकहरूलाई टनेल निशुल्क गाउँपालिकाले दिने गरेको छ। त्यसबाहेक तरकारी ढुवानीमा गाउँपालिकाले अनुदान तालिम र मल पनि उपलब्ध गराउने गर्छ। त्यही भएर कृषकहरू तरकारी फलाउन हौसिएका हुन्। गाउँपालिकाका प्रवक्ता जीवन उचै ठगुरी,
यो वर्ष मात्रै हामीले 953 टनेल चाहिँ वितरण गरेका छौँ। टमाटर समूह छ, काउली बन्दा समूह छ, अदुवा बेसार समूह भन्ने छ, खुर्सानी समूह छ, यस्ता विभिन्न खालका समूहहरू हामीले बनाएका छौँ जसले व्यावसायिक रूपमा चाहिँ तरकारी खेती गर्नुभएको छ। हामीले प्रति वर्ष 50-60 क्विन्टलसम्म टमाटर उत्पादन हुन्छ, 20-30 क्विन्टलसम्म बन्दा काउली उत्पादन हुन्छ।
महाशिला गाउँपालिकामा उत्पादित तरकारी प्रदेश राजधानी पोखरा, जिल्ला सदरमुकाम कुसुमा बजार र स्याङ्जासम्म पुग्ने गरेको छ। पहिले तरकारी किनेर खाने गाउँका कृषकहरू अहिले आफैले उत्पादन गरेको तरकारी बेचेर नगद आर्जन गर्न पाउँदा दङ्ग छन्। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सब डिभिजन वन कार्यालय तारानगर कैलालीका रेन्जर राम अवतार चौधरी सहित 2 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ट्र्याक्टरका चालक सहित काठ बरामद गरेको सन्दर्भमा सो काठको मुद्दा मिलाइदिन्छु भने घुस माग्न लगाउने कार्यालयका रेन्जर चौधरी र बिचौलियाको भूमिका निर्वाह गर्ने रामप्रसाद राणा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ। सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले सेवाग्राहीसँग 80,000 रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। निजले भ्रष्टाचार निवारण 2059 अनुसार कसुर गरेको हुँदा बिगो 80,000 रूपियाँ कायम गरी कार्यवाही माग गरिएको छ। मर्मत सम्भार र कालोपत्र गर्नका लागि 2 महिनादेखि बन्द गरिएको भीमफेदी कुलेखानी काठमाडौँ सड़क भोलि बिहानदेखि पुनः सञ्चालन हुने भएको छ। बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डाक्टर सहदेव भण्डारीले भीमफेदी कुलेखानी हेबीचौरसम्म पुरानो सड़क फराकिलो पार्नुका साथै ढल तथा पर्खाल निर्माण गरिएको जानकारी दिनुभयो। बंगलादेशको कोक्स बजार नजिक रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आग लागि हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ भने 400 मानिस हराइरहेका छन्। घटनामा परि 560 जना घाइते भएका र 45,000 मानिस विस्थापित भएका बताइएको छ। बालुखली शरणार्थी शिविरमा आगो लाग्दा हजारौं टहराहरू ध्वस्त भएका र आफ्नो सामान बचाउने क्रममा धेरै मानिस घाइते भएका संयुक्त राष्ट्रसंघको शरणार्थी संस्था यूएनएचसीआरले जनाएको छ। सन् 2017 म्यानमामा सेनाको ज्यादतीबाट बस्न हजारौं संख्यामा रोहिंग्या मुसलमान समुदाय बंगलादेश पुगेका थिए। घटनाबारे अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ। अमेरिकाको कोलोराडो राज्यस्थित एक पसलमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा 10 जनाको मृत्यु भएको छ। दैनिक उपभोग्य सामान पाउने पसलमा मानिसहरू किनमेल गरिरहेका बेला भएको आक्रमणमा एक प्रहरी समेत मारिएका छन्। बन्दुकधारीलाई घाइते अवस्थामा पक्राउ गरिएको बताइएको छ। केही दिन अघि मात्रै एटलान्टा राज्यस्थित 3 स्पामा भएको यस्तै खाले घटनामा 6 एसियाली महिलासहित 8 जनाको मृत्यु भएको थियो। कोरोना भाइरस विरूद्धको खोप कम्पनी एस्ट्राजेनेकाद्वारा उत्पादित खोप परीक्षण नतिजामा कम्पनीले पुरानै सूचना प्रयोग गरेको हुन सक्ने अमेरिकाको स्वास्थ्य विभागले जनाएको छ। अमेरिकी स्वास्थ्य विभागले आज जारी गरेको विज्ञप्तिमा डाटा र सुरक्षा निगरानी बोर्डका अनुसार एस्ट्राजेनेकाले खोपबारे अपूर्ण सूचना प्रवाह गरेको जनाएको छ। कोविड विरूद्धको एस्ट्राजेनेकाको खोप सबै उमेरका मानिसका लागि अति प्रभावकारी रहेको प्रतिवेदन सार्वजनिक भएको केही घण्टामा नै अमेरिकाले खोप सूचनाबारे प्रश्न उठाएको हो। अमेरिकामा एस्ट्राजेनेका खोप प्रयोग गर्न र विश्वभर यस खोपप्रतिको शंका मेटाउनलाई पनि नयाँ डाटा जरूरी रहेको स्वास्थ्य विभागले बताएको छ। यसै गरी जर्मनीमा कोरोना भाइरसको तेस्रो लहर शुरू भएपछि 3 हप्ताका लागि लकडाउन हुने भएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म 27,37,751 जनाले ज्यान गुमाइसकेका छन् भने 12,43,96,000 भन्दा बढी मानिस संक्रमित छन्। अब आर्थिक समाचार।
डिजिटल बैंकिङ अभियान अन्तर्गत प्रदेश नम्बर 2 को राजधानी जनकपुर धाममा मंगलबारबाट क्यूआर कोड वितरण अभियान शुभारम्भ भएको छ। नेपाल बैंकर्स संघको अगुवाईमा सञ्चालन भएको क्यूआर कोड वितरण कार्यको प्रदेश नम्बर 2 का सामाजिक विकास मन्त्री नवल किशोर शाहले मंगलबार जनकपुर धाममा शुभारम्भ गर्नुभयो। जनकपुर धाम तथा जिल्लाभर शाखा भएका 27 बैंकले अभियानको शुरूआत गरेर सबै जिल्लाहरूमा विस्तार गर्ने नीति लिएको बैंकर्स संघले जनाएको छ। कार्यक्रममा बोल्दै प्रदेश नम्बर 2 का सामाजिक विकास मन्त्री नवल किशोर शाहले डिजिटल बैंकिङको अवधारणा पूरा गर्नका लागि क्यूआर कोडको वितरण महत्वपूर्ण भएको र त्यसले नगद बोक्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारको डिजिटल नेपाल बनाउने अभियान पूरा गर्न नेपाल राष्ट्र बैंक लागि परेको उल्लेख गर्नुभयो। जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाहले बैंक तथा वित्तीय संस्थाहरूले तराई मधेसका जिल्लाहरूमा सहुलियत दरमा कर्जा प्रवाह गरेर उत्पादन तथा उत्पादकत्व वृद्धिमा सहयोग गर्न आवश्यक भएको बताउनुभयो। नेपाल बैंकर्स संघका केन्द्रीय अध्यक्ष भुवन दाहालले प्रदेश नम्बर 2 का अधिकांश पालिकाहरूमा बैंक सञ्चालन भएको बताउँदै बैंक पुग्ने ठाउँमा आर्थिक गतिविधिले स्वतः तीव्रता पाउने उल्लेख गर्नुभयो। नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र मुख्य शहरी क्षेत्रका 42,000 घरहरूमा स्मार्ट विद्युतीय मिटर जडान सम्पन्न गरेको जनाएको छ। प्राधिकरणको स्मार्ट मिटर जडान आयोजनाले पहिलो चरणमा चालू आर्थिक वर्षभित्रमा 98,000 घरहरूमा स्मार्ट मिटर जडान गर्ने योजना अनुसार स्मार्ट मिटर जडानको काम भइरहेको आयोजनाका प्रमुख रोशन न्यौपानेले जानकारी दिनुभयो। आगामी 3 महिना भित्रमा 98,000 स्मार्ट मिटर जडान गरिसक्ने लक्ष्य रहेको प्रमुख न्यौपानेले बताउनुभयो। आयोजनाले हाल रत्न पार्क र महाराजगंज वितरण केन्द्र अन्तर्गतका रत्न पार्क नक्साल महाराजगंज र बुढा नीलकण्ठ क्षेत्रका पुराना मिटरहरूलाई हटाएर अत्याधुनिक प्रविधिमा आधारित स्मार्ट मिटर निशुल्क रूपमा जडान गरिरहेको जनाएको छ। पछिल्लो समय लुम्बिनी घुम्न आउने पर्यटकको संख्या दिनानुदिन वृद्धि हुँदै गएको छ। लुम्बिनी विकास कोषका सूचना अधिकृत बस्नेतले लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको संख्या नै अत्यधिक रहेको जानकारी दिनुभयो। बन्दाबन्दी खुलेपछि 141,579 नेपालीले लुम्बिनीको भ्रमण गरेका छन्। यसै गरी 5,448 भारतीय र 120 विदेशी नागरिकले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
स्वयम्भु क्लबले शहीद स्मारक सी डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ। इन्फा मैदान सातो बाटोमा मंगलबार प्लानिङ बोइज युनाइटेडलाई 2-1 अन्तरले पराजित गर्दै स्वयम्भूले दोस्रो जित निकालेको हो। स्वयम्भूको जितमा विक्की राई र सुकृत मगरले 1-1 गोल गरे। प्लानिङका क्रिजर खड्काले 1 गोल फर्काए। जितसँगै स्वयम्भूले 3 खेलमा 6 अङ्क जोडेको छ। प्लानिङको यो दोस्रो हार हो। प्लानिङले 3 खेलमा 1 अङ्क जोडेको छ। लिगमा 14 टिमले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष 3 टोलीले सुपर 6 चरणमा पुग्नेछन्। सुपर 6 को शीर्ष 3 टोली बी डिभिजनमा बढुवा हुनेछ। त्यस्तै समूहको पुछारमा रहेको 2 टिमले प्लेअफ खेल खेल्नेछ। प्लेअफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ। काठमाडौँ जिल्ला खोखो संघ र किर्तिपुर नगरपालिका वार्ड नम्बर 10 को संयुक्त आयोजनामा प्रथम काठमाडौँ जिल्ला व्यापी अन्तर कलेज खोखो प्रतियोगिता चैत 20 गतेदेखि हुने भएको छ। प्रतियोगितामा छात्र छात्रामा समान 5-5 गरी 10 टिमको सहभागिता रहने मंगलबार किर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खोखो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिनुभयो। दुवै समूहमा सहभागीले पहिले एक आपसमा राउण्ड रोबिन लीगका आधारमा खेल्नेछन्। शीर्ष 4 टोली सेमी फाइनलमा पुग्नेछन्। दुई दिने प्रतियोगिता खेलहरू किर्तिपुर स्थित नयाँ बजारको कभर हलमा हुनेछ। 13 दक्षिण एसियाली साग खेलकुद साग अन्तर्गत खोखोको प्रतिस्पर्धा उक्त कभर हलमा भएको थियो। 13 सागमा नेपालले महिलामा रजत र पुरूषमा काँस्य पदक जितेको थियो। प्रतियोगितामा नेपाल खोखो संघको प्राविधिक सहयोग रहेको छ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 11.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 14.7 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 12.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता। भ्रमणबाट नेपाल र बंगलादेश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको परराष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई। सरकारमा जान नेपाली कांग्रेसलाई हतार नभएको सभापति शेरबहादुर देउवाद्वारा प्रष्ट। महाकाली नदीमा भारत सरकारले एकतर्फी रूपमा बनाउँदै गरेको तटबन्ध निर्माण कार्य रोक्न सरकारले गरिरहेको पहलबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दलको माग। र बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा आगलागी कम्तीमा 15 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यहीँ पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।